الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم تبارك الذي بيده الملك وهو على كل شيء قدير الذي خلق الموت والحياه ليبلوكم ايكم احسن عملا وهو العزيز الغفور سبحانہ تعالیٰ ارشاد فرماتے ہیں تبارک الذی بیدہ الملک اللہ تعالیٰ کی ذات بہت ہی برکت والی ہے اللہ تعالیٰ ایسے برکت والے ہیں کہ جو ان کا نام لیتے ہیں ان کی زمان بھی برکت والی ہو جاتی ہے اور جس زمین پر نام لیتے ہیں وہ زمین بھی برکت والی ہو جاتی ہے جس پانی پر اللہ کا نام پڑھ کے پھونک دیں تو وہ پھونک بھی اور دم کیا پانی بھی برکت والا ہو جاتا ہے جب پھونک میں اثر ہے تو پھونکا میں کتنا اثر ہوگا برطانیہ لندن کی مسجد بالم میں میری تقریر کے بعد کچھ لوگوں نے کہا مجھ پر پھونک چھوڑ دیجیے اور ایک میمن گزرا جس میں سے بھاری برکت بھی تھے انہوں نے کہا کہ مولانا ہم کو ایک پھونکا دے دو میں نے زندگی میں پہلی دفعہ یہ لفظ سنا لہذا اس لفظ پھونکا کا مزہ لینے کے لیے میں نے اعلان کر دیا مگر سنجیدگی کے ساتھ چہرے پر خندیدگی نہیں تھی تاکہ وہ یہ نہ سمجھے بیچارہ کہ میرا مذاق اڑایا جا رہا ہے میں نے کہا بھائی جس کو پھونکا لینا ہو جلدی آ جاؤ اب بنگلہ دیش کی ایک مسجد میں 10,000 کا مجمع تھا تقریباً اور ایک ایک آدمی چار پھونک لیتا ہے 10,000 کو 4 سے ضرب کرو 40,000 پھونک چھوڑنا تھا تو میں نے سوچا کہ 40,000 پھونک کے بعد میری پھونک رہے گی یا نہیں تو میں نے سوچا اللہ تعالی نے دل میں ڈال دیا میں نے کہا کہ یہ لوگ چار پھونک لیتے ہیں ایک سر پر ٹوپی اتار کر نمبر 2 منہ کھول کر کے منہ کے اندر لیتے ہیں نمبر 3 گریبان کھول کر بٹن کھول کر سینے پر لیتے ہیں نمبر 4 بوتل پانی لیے رہتے ہیں تار ہٹا کر اس میں ڈلواتے ہیں تو میں نے لاؤڈ اسپیکر سے اعلان کیا کہ میں پھونک ڈالنے والا ہوں ٹوپی اتار دیجیے گریبان کھول لیجیے بوتل کی کار نکال لیجیے اور منہ بھی کھول لیجیے تو سب نے ٹوپی اتاری منہ کھولا اور گریبان کھولا اور بوتل کی کار نکال دی میں نے کہا اب ہول سیل ریٹ سے میں پھونک دے رہا ہوں میں نے کچھ آیتیں اور کچھ وظیفہ پڑھ کر لاؤڈ اسپیکر سے کہا سب 40,000 پھونک سے ہم بچ گئے ایک ہی پھونک سے کام چل گیا ایسے وقت پر بزرگوں کی دعائیں کام آتی ہیں اللہ سبحانہ تعالیٰ اتنے برکت والے ہیں تو سوچ لو کہ اللہ تعالیٰ کی برکت سارے عالم کی برکتیں انہیں کے نام کے صدقے میں ہیں یہ جو ہے اللہ تعالیٰ کو خوش رکھنے والوں کے لیے برکت اس سے اندازہ کرو کہ جو اللہ کے غضب و قہر کو خریدتے ہیں وہ ظالم کس قدر احمق اور الو اور گدھے پن کے ساتھ اللہ کے اپنے کو برکتوں سے محروم کرتے ہیں جتنا ہی وہ زیادہ برکت والا ہے اتنا ہی اللہ کو ناراض کرنے والا محروم برکات خداوند تعالیٰ ہے ہمت سے کیوں نہیں کام لیتے ہو کیا تمہاری انسانیت اور شرافت کا تنازع کفر ہو جاتا ہے گناہ کرتے ہو تمہاری ہمتیں کہاں چلی جاتی ہیں جو گناہ پر جری ہے وہ اپنے کو عذاب میں ڈالنے پر جری ہے اور اپنی آبرو کا جنازہ نکالتا ہے ذرا دیر کے مزے کے لیے گناہ سے بچنے کے لیے جب تک ہمت استعمال نہیں کرو گے خود بخود گناہ نہیں چھوڑتے खुद ब खुद गुनाह नहीं छूटते, छोड़ना पड़ता है। ऐसे लोगों को दुनिया रोजा से दहर मंगा कर इनके हाथों में ठूसो, अगर आप मरो तुम जिंदगी के काबिल नहीं हो। तुम्हारा कर लेगी कि यही मुल्क अल्लाह ताला बरकत वाला है और सब मुल्क का मालिक है। यह मुल्क में अलिफ़लाम इस्तेलाक का है कि जितने मुल्क हैं दुनिया में सब का मालिक अल्लाह है। इसलिए अख्तर का एक फारसी शेर है, मुल्क रात वो गुजार, मुल्क की हवस छोड़ो, मालिक रात देखिए, मालिक को पकड़ लो। अख्तर का फारसी शेर है, मुल्क रात वो गुजार, मुल्क छोड़ो, मालिक रात देखिए, अल्लाह को पकड़ो, मालिक को पकड़ लो, उनको खुश करो, ताकि सदा मुल्क यादी है फकीर, ताकि सैकड़ों मुल्क उसको बिना इलेक्शन, जब मालिक आएगा तो सब तमाम सल्तनतों का नशा लाएगा, क्योंकि सारे आलम के बादशाहों को नशा अल्लाह देता है, जो ताज तख्त देता है बादशाहों को, और जब चाहता है उनका ताज उतार लेता है और तख्त के बजाय तख्ता देता है। जिसके दिल में अल्लाह आपकी रजा और रहमतों से आता है, किस कदर खासिब और खायब है जालिम जो ऐसे मानने वाले मालिक को नाराज करता है। दरियाए खून भी रोया जाए इस शख्स की खराबी पर तो भी कम है, काश की ऐसे जालिमों को भी अपने ऊपर रहम आए। हाजी नबीला साहब रहमतुल्लाह अलैह फरमाते हैं, रोती है खल्क मेरी खराबी को देखकर रोता हूँ मैं कि हाय मेरी क्या तरह से है। ये मामूली शख्सियत का शेर नहीं है। रोती है खल्क मेरी खराबी को देखकर, यानी हमारी नाफरमानियों को देखकर मखलूक को रोना आ रहा है, मगर ये कैसा बदनसीब नालायक है कि जिसको अपनी नाफरमानियों को रोना भी नहीं आ रहा है। रोती है खल्क मेरी खराबी को देखकर रोता हूँ मैं कि हाय मेरी चश्म तर नहीं, तुम्हारे आंसू में खुश पड़े नहीं। ये मुराकबा सिखाता हूँ कि जब गुनाह का कोई तकाजा हो एक सेकंड का इंजेक्शन लगा लो, सोच लो कि जमीन पर जो मैं ये हरकत कर रहा हूँ क्या अपने भाइयों के सामने अपने माँ बाप के सामने कर सकता हूँ। तो वो अल्लाह सबसे फुल पावर जो देख रहा है, इस जमीन पर तुम्हें हराम लज़्ज़त को इम्पोर्ट कर रहा हूँ, मगर आसमान पर मेरा अल्लाह कितना नाराज हो रहा है। जब आप ही का दिल जवाब दें कि अल्लाह ताला इस फेर से नहायत गजबनाक होगा, तो अपने दिल को समझा लो, ऐ दिल तू अपने को तोड़ ले, अल्लाह के कानून को बटो। हम रशह बेहतर बकीमत या गौर, शाही हुक्म अल्लाह का हुक्म ज्यादा कीमती है, या जालिम तेरी खबीस लज्जतों की मोती ज्यादा अफजल है। जिस मोती को तुमने प्यार किया वही मोती जूते लगाएगा, यह अल्लाह ताला की सत्तारी है और पर्दापोशी। मगर हद से गुजरोगे क्यों बाहर गुजरी, जो हद से गुजर जाता है और तौबा करने में हिम्मत से काम नहीं लेता, सुख तुम्हें हराम लज्जत लेने का अपने जिंदगी को हराम बहलावा देता है, ऐसे शख्स को बहुत अजीम रुसवाई का पेशा। अल्लाह के लिए अपनी जानों पर रहम करो और बहुत आसान है गुनाह छोड़ना, आसान इज्जत है, राहत है, आफियत है, नुज़ूल रहमत है, मुबारक है वो ज़ात, तबारक बाबरकत है, बरकत वाला है वो अल्लाह जो सारे आलम के मुल्कों का मालिक है। जब चाहता है किसी को सुल्तान मलिक बनाता है, सुल्तान बनाता है, मलिक बनाता है, सुल्तान मुल्क बनाता है, और जब चाहता है ताज छीन लेता है। रात को बादशाहत है, सुबह अखबारों में आ गया कि क्या से क्या हो गए। तबारक अल्लज़ी बियदिहिल मुल्क, यद के माने कुदरत के हैं, जिसके कब्जे कुदरत में सारे आलम सारा आलम है और हर मुल्क है। تو جس کے دل میں اللہ آئے گا اس کو سارے عالم کے ملکوں کا نشہ مل جائے گا بلا الیکشن بلا انتخاب. چٹائیوں پر بیٹھے ہوئے, گوریوں پر بیٹھے ہوئے, اللہ کہو گے محبت سے تو یہ شعر کہو گے خواجہ صاحب کا بزبان حال, خدا کی یاد میں بیٹھے جو سب سے بے غرض ہو کر, خدا کی یاد میں بیٹھے جو سب سے بے غرض ہو کر تو اپنا کوریا بھی پھر ہمیں تخت سلیمہ کا. بادشاہوں کے تخت و تاج کا نشہ آ رہی ہے اور مولا جس کے دل میں آتا ہے اس کو تخت سلطنت اور تاج سلطنت کا نشہ نہیں دیتا ہے اللہ, کیونکہ کسی اللہ والے سے اللہ کو کوئی چیز نہیں سکتا. یہ الیکشن کا سلطنت نہیں ہے, یہ تقوا کے راستے سے سلطنت آتی ہے, خون آرزو سے سلطنت آتی ہے, اللہ تعالیٰ پر فدا ہونے سے سلطنت آتی ہے. لہذا اولیاء اللہ کی سلطنت کو بادشاہت نہیں کہتے, اور اس کو بھی بادشاہ نہیں کہتے, بادمان ہوا شاہ کہتے. بھائی شاہ صاحب تشریف ڈالے, کسی ولی اللہ کو کوئی بادشاہ کہتا ہے؟ تو میں یہ کہتا ہوں کہ دنیاوی سلطنت کا کوئی بھروسہ نہیں, لیکن اللہ والوں کو تقویٰ کی راہ سے جو سلطنت ملتی ہے, اور یہ حسینوں سے حرام مزہ لینے والے جو خبیث و تباہ ہیں ان کے مزے کا بھی کچھ اعتبار نہیں. کسی وقت ان کی آنکھوں میں موتیا اتر سکتا ہے اور روشنی ختم ہو سکتی ہے, کسی وقت ان کے گردے بیکار ہو سکتے ہیں اور فلٹر پلانٹ گردوں کا خراب ہو کر یہ اسپتالوں میں ہائے ہائے کر سکتے ہیں, اس وقت ان کی ہائے کا کوئی پوچھنے والا نہیں ہوگا. جس سے اللہ ناراض ہوتا ہے روئے زمین پر اس کا کوئی مداوع کرنے والا اور آنسو پوچھنے والا نہیں ہوتا. نگاہ اقربا بدلی, مزاج دوستاں بدلا, نظر ان کی کیا بدلی کہ کوئی سارا جہاں بدلا. اللہ کے لیے اللہ کو ناراض نہ کرو, بے مولا ہو جاؤ گے, بے سہارا ہو جاؤ گے, کوئی پوچھنے والا نہ ہوگا. ایسی حماقت سے باز آ جاؤ, کیا ڈگریا لیے بیٹھے ہو؟ سب سے بڑا عقل مند وہی ہے جو اللہ تعالیٰ کو خوش رکھتا ہے. تھوڑی سی ہمت سے کام لو, زیادہ ہمت کرنا نہیں. جتنے کام گناہ کے ہیں سب اختیاری, تو جب اختیاری کام کر سکتے ہو تو اس کو چھوڑنا بھی اختیار میں ہے. تو گندے کام کے چھوڑنے کے اختیار کو کیوں نہیں اختیار کرتے ہو؟ کس طرح کے دل سے میں آپ کو پیش کروں اس بات, میرے اختیار میں نہیں, ورنہ اپنا دل نکال کر آپ کے سینے میں رکھ دیتا. ہمارے محبت کرنے والوں اپنے شیخ و مربی کے درد دل کی قدر کرو, ورنہ اس ماحول سے تم کو نکال دیا جائے گا. گلشن کی توہین مت کرو, ورنہ گلستہ چھین لیا جائے گا, اور غیر شعوری طور پر تم کو محروم گلستہ کر دیا جائے گا. ناشکری مت کرو اللہ تعالیٰ سے, خود مختاری مت چلاؤ, اپنے اختیار کو اللہ کے اختیار کے تابع کر لو. جس بات سے وہ خوش ہوں وہاں اپنا اختیار چلا لو, جس بات سے اللہ ناراض ہو وہاں اپنے اختیار سے وہ ناراضگی کے کام کو چھوڑ دو. اللہ نے گناہ کرنے کا بھی اختیار دیا اور گناہ نہ کرنے کا بھی اختیار دیا ہے. قدرت سے دین سے متعلق ہوتی ہے, فلسفے اور فائدہ مسلمہ ہے. جس کام کو انسان کر سکتا ہے نہیں بھی کر سکتا, لذت حرام سے باہر آنے میں کیوں تمہاری شرافت کام نہیں دیتی؟ یہاں کہاں چلی جاتی ہے شرافت کہ ہم فلاں صاحب جاتے ہیں؟ نعمت کی ناشکری بھی ہے, آنکھ کی ناشکری نامحرموں کو دیکھنا ہے, زبان کی ناشکری غلط بوسہ لینا ہے, ہاتھوں کی ناشکری غلط جگہ ہاتھ جیب کاٹنا ہے. ہر آدھا جب نافرمانی میں مبتلا ہوتا ہے تو یہ اس کی ناشکری میں داخل ہے. عظیم ماحول, صحبت نیکاں, اہل اللہ کا ماحول, یہی نعمت ہے. اس کا شکر یہی ہے کہ مالک کو راضی رکھنا سیکھو اور ناراض کرنے سے بچنا سیکھو. ہمت سے کام لو, اللہ تعالیٰ نے ہمت دی, जो कहता है हिम्मत नहीं झूठ बोलता है कस्बा को नशर उसी को कोई पिस्तौल दिखाए वहां देखो कैसा भागता है। मैंने चिड़ियाघर हैदराबाद सिंध में चिड़ियाघर देखने गया, ऐलान हुआ एक उल्टा आ रहा था सांस का मरीज था और लड़वा लड़वा कर चल रहा था, एक आदमी भी पकड़े हुए था और एक हाथ एक तरफ लाठी से टेका ले रहा था बरवाजर फूका। इतने में ऐलान हुआ और मैं भी गया था खेल देखने जाता हूँ बस सारी दुनिया में ताकि अल्लाह की अजमत को कुदरत के मालूम हो कि क्या की गई। फौरन ऐलान हुआ कि अब शेर का पिंजरा बंद करना हम लोग भूल गए, चिड़ियाघर खाली कर दो जल्दी जल्दी भाग जाओ, अगर किसी को शेर ने खा लिया हम जिम्मेदार नहीं। तो सब भागना शुरू हुए मगर सबसे तेज वो भाग रहा था जो एक आदमी को पकड़ के आ रहा था और एक हाथ से लाठी का सहारा ले रहा था। फिर क्या चीज है अल्लाह ताला को नाराज करना खिलाफ गैरत खिलाफ हया कमीनापन निहायत बेवफाई और नाशुक्री। मैं नहीं कह सकता कि किस दर्जे अल्लाह को नाराज करने पर जरूरी होना किस दर्जे खबासत तबाह और कमीनापन है, खासकर अल्लाह ताला ने जिनको सालिहीन की सूरत बख्शी और जिनको अल्लाह ताला ने बुजुर्गो की सोहबत भी नसीब फरमाई और जिनको जिक्र फिक्र की तौफीक भी दी हो और जिनको दीन के इशारत का शरफ भी बख्शा हो। हुआ लाकुल की शहीन कबीर इसका क्या रामता है अल्लाह मारूसी सैयद महमूद बगदादी रहमतुल्लाह तफसीर गुलमानी में फरमाते हैं कि मुल्क की कुदरत अल्लाह ने दिखाई कि तमाम आलम का पूरा आलम मेरी मुट्ठी में है और हर मुल्क मेरे कब्जे में, जब चाहता हूँ कब्जा करने वालों से छीन लेता हूँ। शहीन कबीर यहाँ इस आयत का क्या रखता है, इस मुफस्सिर अजीम को अल्लाह ताला बेशुमार बेशुमार रहमतों से नवाजे। परमात्मा हर शय पर वो हाजिर है, क्या मतलब कि मुल्क देता भी हूँ और मुल्क चलाने की सलाहियत और सलीका भी देता हूँ और मुल्क छीनने पर कुदरत भी रखता हूँ, जो मुल्क दे सकता है वो मुल्क छीन भी सकता है और मैं ऐसा साहिब मुल्क हूँ कि मुल्क चलाने को एक लुत्फ़े नापाक से इंसान को पैदा करके और सल्तनत चलाना भी सिखा देता हूँ। इंसान ही एक भीख मंगा, एक बादशाह मर गया रात में, असेंबली ने पास किया कि आज जो पहला आएगा गेट पर जो भी आए उसी को सल्तनत दी जाएगी। इतने में एक भीख मंगा ने कहा अल्लाह के नाम पर दो रोटी, फौरन पुलिस ने पकड़ा और नहला धुलाकर शाही लिबास पहना दिया। उसने तमाम सल्तनत सही आदाब सल्तनत से और खवानीन सल्तनत के मुताबिक फैसला किया और जब 12 बजे आरे हुआ तो दो वजीरों को बुलाया कि जिस तरह तुम पहले बादशाह को बगल में हाथ लगाकर हाउस सुल्तान हाउस और प्रेसिडेंट हाउस तक ले जाते थे मुझे ले चलो। वजीरों ने कहा जान बख्शी जाए तो ये बताइए कि आप तो ठीक मानते थे और हम लोगों को मालूम है कि सात पुष्ट से आप भिखमंगे हैं, ये आपको सल्तनत कराना कैसे आ गया। वो रोने लगा, उसने कहा जो अल्लाह एक भीखमंगे को सल्तनत दे सकता है वो आदाब सल्तनत भी सिखा सकता है। ऐसी जो अल्लाह अपने बंदे को अपनी दोस्ती का ताज दे सकता है वो आदाब दोस्ती भी सिखा सकता है। जिस वक्त अल्लाह ताला इरादा कर ले कि आज से ये बंदा मेरा वली है उसी वक्त से वह आईन विलायत का पाबंद रहे, कोई इसे छोटी हरकत नहीं कर सकता। अल्लाह ताला से आवाजारी करते आदाब विलायत मांगो अल्लाह से कि अल्लाह वली भी बना दे अपना और हमें आदाब दोस्ती भी सिखा दे कि हम आपको नाराज करके हराम लज्जत के कोर्टिंग पर सारी जिंदगी से लेकर तलाक से मुहर लगा देंगे नफ्स जालिम को। अल्लाह से विलायत भी मांगो मगर आदाब विलायत भी मांगो। वह हुआ लाकुल की शहीन कदीम, यहाँ ये रक्त बताया अल्लाह ऋषि ने कि अल्लाह ताला मुल्क चलाने की के लिए आदाब सल्तनत सिखाकर इंसानी ही में नुस्खे से पैदा करके سترہ چلانا بھی سکھا دیتا ہے. الذی خلق الموت والحیاۃ, جو اللہ کی موت کو زندگی کو پیدا کرتا ہے. میرے مرشد شاہ عبد الغنی رحمۃ اللہ علیہ نے فرمایا تفسیر پڑھاتے ہوئے سورہ ملک کی, کہ بتاؤ حکیم اختر, میں حکیم بن کر طبی اکاڈمی سے فارغ ہو کر میں نے عربی شروع کی. مولویانہ میں نے حکیم بننے کے بعد پڑھا. تو شیخ نے فرمایا کہ بتاؤ موت پہلے آتی ہے زندگی؟ میں نے کیا پہلے خدا زندگی دیتا ہے, زندگی کے بعد موت آتی ہے. تو فرمایا اب اس کا جواب دو کہ خلق الموت اور حیات, اللہ تعالیٰ نے موت کو پہلے کیوں بیان کیا؟ کہ اللہ موت کو پیدا کرتا ہے پھر زندگی کو. جب زندگی پہلے ملتی ہے تو اللہ نے زندگی کو مقدم کیوں نہیں کیا اس آیت کے اندر؟ کیسا سوال ہے یہ؟ خلق الحیات نہیں فرمایا, خلق الموت اور حیات, زندگی کو بعد میں بیان کیا جبکہ زندگی پہلے ملتی ہے پھر موت آتی ہے. کتنا عظیم سوال ہے بتاؤ. اپنے بڑوں کا دل نہ دکھاؤ, شاگرد پر فرض ہے کہ استاد کا دل نہ دکھائے, مرید پر فرض ہے کہ شیخ کا دل نہ دکھائے. جو حرکت کرو پہلے سوچ لو کہ اگر میرے شیخ کو اس کی اطلاع ملی تو شیخ کو صدمہ ہو گیا خوشی ہو. یہاں محبت کیوں نہیں آتی؟ محبت کا نام لینے والوں, اور سب سے بڑی چیز کہ میرا اللہ خوش ہو رہا ہے کہ نہیں, تھوڑا جو حرکت بازی کر رہے ہو. یہاں اللہ کیوں بھول جاتا ہے اپنے خالق اور مالک کو, جس کا نام لینے کے منتظم پر ہوتے ہو, جس کا نام لے کر خانقاہوں میں ضربے لگاتے ہو, بدماشیاں کرتے ہو, خدا کیوں نہیں یاد رہتا؟ تو نسبت تمہاری کہاں چلی جاتی ہے؟ تو میرے شیخ نے جواب دیا کہ اللہ نے موت کو پہلے بیان کیا جبکہ زندگی پہلے دیتا ہے موت بعد میں دیتا ہے. راز سن لو میرے مرشد کی زبان سے, اور آج اس مسجد اسد میں اس مرشد کے ادنا خادم کی زبان سے, کہ کیونکہ زندگی کب بنتی ہے؟ جب موت کو یاد رکھے. زندگی کہلانے کے قابل اسی وقت ہوتی ہے جس زندگی کے سامنے موت سامنے ہو. ایک دن خدا کو حضور دکھانا ہے. جانور کتے کی زندگی سور کی زندگی ہوتی ہے, جیسے کتا آزاد جس کتیا پر چاہتا ہے اس پر چڑھائی کر دیتا ہے. حیوانی زندگی رہتی ہے, انسانی شرافت نہیں رہتی. یہاں اللہ سبحانہ و تعالیٰ نے موت کو مقدم کیا کہ اے دنیا میں زندگی والوں, اے دنیا میں زندہ رہنے والوں, اگر موت کو بھول رہے تو تم انسان اور تمہاری زندگی زندگی نہیں رہے گی. اب تک ایک شعر یاد آ گیا, زندگی پر بہار ہوتی ہے. کہو سب لوگ, زندگی پر بہار ہوتی ہے کب؟ جب خدا پر نثار ہوتی ہے. زندگی پر بہار ہوتی ہے جب خدا پر نثار ہوتی ہے. آپ کے نام پر جان دے کر, آپ کے نام پر جان دے کر زندگی پا رہی ہے. اللہ کہتا ہوں وہ ظالم زندگی سے محروم ہے جو اپنے بری خواہشات کی وجہ سے اللہ کو ناراض کرتا ہے. اب میرے درد دل کی قدر کر لو دوستو, میں آہدل سے کہتا ہوں, میری آہتوں رائدہ کرنے والوں, میری آہتوں رائدہ کرنے والوں, میرے ساتھ مت کھانا کھاؤ, مت پیو, مت رہو, نہ سفر کرو, نہ حضر میں رہو. میری آنکھوں رائدہ کرنے والوں, میرے ساتھ یہ بے وفائی نہ کرنا. دین کو ہے نسل و خش درد سے بھر نہ آئے کیوں, روئیں گے ہم ہزار بار ہم کو کوئی ستائے کیوں. دین کو ہے نسل و خش, پتھر نہیں ہے میرے سینے میں. دلی تو ہے نظر و خش درد سے بھر نہ آئے کیوں, روئیں گے ہم ہزار بار ہم کو کوئی ستائے کیوں. فرمایا میرے مرشد نے کی موت کو اس لیے اللہ تعالیٰ نے مقدم فرمایا کہ جو زندگی اپنے سامنے مرنے کو سامنے رکھے گی, ایک دن جانا ہے اللہ کو منہ دکھانا ہے, اس کی موت کا تر مراقبہ اس کی حیات کی ضمانت ہوگی. جو زندگی اپنے سامنے موت کو اور ڈپارچر کو اور سکی کو سامنے رکھے گی اس کی زندگی اللہ والی زندگی ہوگی, حیوانی زندگی نہیں ہوگی. اللہ تعالیٰ فرماتے ہیں مگر کس لیے تم کو زندگی دی؟ بدماشیوں کے لیے, ایش بازی کے لیے, میرے قانون بندگی کے خلاف جو چاہو کر لو. خلق الموت اور حیات لیبلوکم ایوکم احسن عملا, تاکہ تم کو آزمائے کہ تم اچھے عمل کرتے ہو یا زنجیروں میں پھنس کر اپنی حرام لذتوں کی خاطر اپنے پور پالنے والے اور رب العالمین کو تم فراموش کرتے ہو. تم کو میں نے سور اور کتا اور گدھا نہیں پیدا کیا, تمہیں انسانی عقل سے نوازا ہے. یہ وجہ ہے کہ تم خود شرمندہ رہتے ہو. یہ ندامت جب گناہ کرتے ہو, گناہ کے پہلے بھی اور بعد میں بھی, گناہ کی حالت میں, گناہ کا ماضی اور حال اور مستقبل, تینوں زمانے میں تمہیں ندامت ہوتی ہے کہ ہم یہ کیا کر رہے ہیں. یہی ندامت دلیل ہے دو بات کی. نمبر ایک کہ تم نامناسب کام کر رہے ہو. یہ بتاؤ تلاوت کرنے کے بعد کسی کو شرمندگی ہوتی ہے؟ نماز پڑھنے کے بعد شرمندگی ہوتی ہے؟ تو تمہارا شرمندہ ہونا یہی دلیل ہے کہ تم نے نالائق کام کیا. لائقی کا ٹائٹل رکھنے والوں اور سارے عالم میں لائقی کی خوشخبریاں سننے والوں, اپنی حال ذات پر رحم کرو. اور دوسری کیا دلالت ہے ندامت کی؟ کہ یہ فعل تم نے اختیار سے کیا تھا, تم مجبور نہیں. جہاں بندہ مجبور ہوگا وہاں ندامت نہیں ہوگی. جیسے کسی کا ہاتھ کانپ رہا ہو, رسا ہو گیا, بھٹا ہو گیا, ہاتھ کانپ رہا ہے, اس کو ندامت ہے؟ بس بیمار ہے, دیکھنے والا بھی اس کو نادم نہیں کرتا کہ ہاتھ کیوں ہلا رہے ہو بلاؤ سے, سمجھتا ہے اس کو رسا ہو گیا. تو کیا آپ مجبور ہیں؟ لیکن بلا وجہ ایک آدمی صحیح ہے, رسا کر سکتا ہے, رسا نہیں بھی کر سکتا, تو کہتے ہیں کیا ہاتھ ہلانے والوں کا. تم ندامت دو بات کی دلالت ہے. نمبر ایک کہ تم نالائق, افعال نالائقہ سے تمہیں اپنی عبادت کی فکر نہیں. نمبر دو کہ تم اختیار سے خبیث عمل کرتے ہو, تو اسی اختیاری طاقت سے برے کام کو کیوں نہیں چھوڑتے ہو؟ ایک طرفہ اختیار استعمال کرتے ہو جبکہ دونوں روٹ جا رہے ہیں. ایک روٹ شیطان کی طرف جا رہا ہے اختیار سے گناہ کرنا, ایک روٹ رحمان کی طرف جا رہا ہے اپنے اختیار سے گناہوں کو چھوڑ دینا. تو اللہ تعالیٰ کے روٹ پر تم جاتے ہو, ہفتہ دو گناہ چھوڑ دیا آدمی تو مہینے میں آٹھ گناہ چھوڑ جائے گا. حالت کہاں سے کہاں ہو جائے گی؟ ایک گناہ جو چھوڑتا ہے تو دوسرے گناہ چھوڑنے کی انرجی پا جاتا ہے. اگر سے پہلے بندر جی تھا اور ایک نیکی کرنے سے دوسری نیکی کرنے کی طاقت ملتی, اور ایک گناہ چھوڑنے سے دوسرے گناہ چھوڑنے کی طاقت ملتی. ایک نیکی ہمیں دوسری نیکی کا ذریعہ ہے, ایک گناہ چھوڑنا ہمارے لیے دوسرے گناہ چھوڑنے کی ذریعہ ہے. تو زندگی اللہ نے کس لیے دی؟ یہ حکم علی حکم حسن و ملا, تاکہ ہم تمہیں آزمائیں. یہ عالم امتحان ہے, ایش بازی کی دنیا نہیں ہے. جو پرچہ دے رہا ہو, اگزام دے رہا ہو, امتحان کا پرچہ حل کر رہا ہو, وہ وہاں پاس کھیلے گا, پھر ہوگا یا نہیں؟ تو اللہ تعالیٰ فرماتے ہیں کہ یہ دنیا میں جو میں نے تم کو بھیجا سب سے پہلے تک اور جتنی زندگی بھی ہے 40 سال 50 سال 80 برس پوری زندگی حالت اگزام میں ہو. امتحان روم تمہارا بہت بڑا بنایا ہے, زمین سے آسمان تک امتحان روم میں بیٹھو. ایش مت کرو, لے اب لوگوں کو ہر کام میں دیکھو کہ میرا یہ عمل حسین ہے یا ابھی اور برا. جب تین آواز آ جائے گی سمجھ سے میرا مولا خوش ہوگا, تو شکر ادا کرو کہ آج میں حسین عمل کر رہا ہوں. لے اب لوگوں کو میں تم آسن ہوں ملا, حسین سے یہ آسن عمل کر رہا ہوں تو اللہ کی خوشی سے بڑھ کر کوئی نعمت نہیں. اور جب دیکھو دل تمہارا خود کہے کہ اللہ تعالیٰ ناراض ہو رہے ہیں, تو سمجھ لو کہ اس سے جیسا نیک عمل سے بڑھ کر دنیا میں کوئی اچھا عمل نہیں, کیونکہ اللہ سے بڑھ کر کوئی اچھا نہیں. تو جس سے اللہ خوش ہو اس عمل سے بڑھ کر کوئی اچھا عمل نہیں, اور جس سے اللہ ناراض ہو اس خبیث عمل سے کوئی خبیث نہیں.
اب
اس کی تین تفسیر کی سید المحمد ہمارا پیارا نبی صلی اللہ تعالیٰ علیہ وسلم جن کے سینے مبارک پر یہ قرآن نازل ہوا قرآن پاک تفسیر رحمانی لکھتے ہیں کہ حضور صلی اللہ تعالیٰ علیہ وسلم نے لِأَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا کی تین تفسیر کی ہے کہ ہم تمہیں آزمانے کے لیے بھیجا, یہ اگزام روم ہے, امتحان کی حالت میں ہو, ہر سانس تمہاری حالت امتحان میں ہے, کسی سانس میں غفلت سے تم حرام لذت رپورٹ نہیں کر سکتے, حالت امتحان میں خوش میں عمل
کر.
اس کی تین تفسیر کی سید المحمد ہمارا پیارا نبی صلی اللہ تعالیٰ علیہ وسلم جن کے سینے مبارک پر یہ قرآن نازل ہوا قرآن پاک تفسیر رحمانی لکھتے ہیں کہ حضور صلی اللہ تعالیٰ علیہ وسلم نے لِأَبْلُوَكُمْ أَيُّكُمْ أَحْسَنُ عَمَلًا کی تین تفسیر کی ہے کہ ہم تمہیں آزمانے کے لیے بھیجا, یہ اگزام روم ہے, امتحان کی حالت میں ہو, ہر سانس تمہاری حالت امتحان میں ہے, کسی سانس میں غفلت سے تم حرام لذت رپورٹ نہیں کر سکتے, حالت امتحان میں ہو, حسن عمل کا امتحان ہو رہا ہے تمہارا کہ میری ناراضگی سے تم حرام لذت اینٹتے ہو یا تم مجھے اپنا دل توڑ کر میرے قانون کا احترام کرتے ہو, تمہارا ہر وقت امتحان ہو رہا ہے. میڈیکل کالج کا امتحان, عالم کا کورس کا امتحان, انجینئرنگ کا امتحان چند دن ہوتا ہے, تمہارا امتحان جتنا بڑا ممتحن ہے نہیں تو بڑا امتحان ہوگا. اور پھر جس امتحان کے نتیجے میں جنت و جہنم کو فیصلہ, ضرور ساری ہمیشہ کے لیے جنت جانا چاہتے ہو تو امتحان بھی تو لمبا دو, جب تک زندہ ہو, جب تک زندہ ہو کامیندہ رہو, چمکتے رہو اور انہیں کمر سے منہ پر شاہی مت لگاؤ. تو تین تفسیر کی اس کی سرور عالم صلی اللہ تعالی علیہ وسلم نے, اس کو جب میں بیان کرتا ہوں بڑے بڑے علماء کھڑے ہو جاتے ہیں کہ زندگی میں آج پہلی کبھی تفسیر سننا, اور تفسیر رحل مانی نہیں نا کوئی اپنی طرف سے تھوڑی لاتا ہوں. نمبر تفسیر نمبر ایک ہے, دنیا والوں کو کوئی اس لیے ہم زندگی دیتے ہیں, لیم لوکم ایوکم اتم اقلم و فاما, اتم اقلم و فاما, کہ تم میں سے کون زیادہ عقل مند ہے جو اپنی بڑی طاقت والے پالنے والے کو خوش رکھتا ہے, اور کون احمق ہے جو اللہ کو ناراض کر کے اپنا جی خوش کر رہا ہے کہ اگر اس کا گردہ فیل ہو جائے تو پھر پتا چلے گا اس کو خوش. یاد ایک دم ایجنسی بات کہتا ہوں, کاش کہ اللہ پاک اپنی رحمت سے میری نصیحت کو میرے دل میں اور میرے سامعین کے دل میں اور سامعات کے دل میں اتارتے. حضور فرماتے ہیں صلی اللہ تعالی وسلم, اشکر اللہ فی الرخاء, جب تم صحت مند ہو, سر سے پیر تک آرام سے ہو, اس زمانے میں اللہ کو یاد کرتے رہو, سکھ میں اللہ کو یاد کرتے رہو, راحت میں اللہ کو یاد کرتے رہو, جس قرکم سے شدہ, پھر تم کو تکلیف میں اور دکھ میں خدا یاد رکھے گا, جو سکھ میں اللہ کو یاد رکھے گا دکھ میں خدا تعالیٰ اس کو یاد رکھیں گے. بولو پیشاب بند ہو جائے اور گردے میں درد ہو رہا ہو اور گائے کی طرح چلا رہے ہو, تعلیم اس وقت تم خبیث حرکت کر سکتے ہو؟ یہ اللہ کے سکھ کا شکریہ تھا کہ آپ کا, تو یہ تفسیر ہو گئی نا, لے اپنے حکم ایوکم اتم و اقلم و فاما, لے اپنے حکم ایوکم احسن و عملہ کی تفسیر ہو رہی ہے کہ حسن احسن عمل کون لوگ کر رہے ہیں تاکہ آزمائے اللہ تعالیٰ. نمبر ایک تفسیر کہ تم عقل میں بے عقل گدھے ہو یا تم کو واقعی عقل حاصل ہے اور فہم ہے تمہارے دماغ میں یا نہیں, یا تم بے وقوف نمبر ون ہو. لے اپنے حکم ایوکم اتم و اقلم و فاما, عقل کا کمال یہی ہے کہ جو مستقبل پر نظر رکھے, عقل کی بین الاقوامی تاریخ انٹرنیشنل تاریخ یہ, جو فی الحال مزے کو نہ دیکھے مستقبل کو دیکھے کہ اس کے بعد میرا کیا حل ہوا, اگر مخلوق کو پتہ چل گیا تو کہیں مجھ پر ڈنڈا تو نہیں برسے گا, ایسے انڈے کو مت کھاؤ جس کے بعد ڈنڈے کا خطرہ, ایسا مرنڈا مت پیو جس پر ڈنڈا برسنے کا آدیش ہو. عقل کی بین الاقوامی تعلیم, انگریز اور کفار اپنی زندگی تک کے مستقبل کی فکر کرتے ہیں, یہ کھاؤ وہ نہ کھاؤ, ایسے رہو ویسے رہو تاکہ زیادہ دن تک جیتے رہو, ایسے رہو ویسے رہو, یہ کھاؤ یہ نہ کھاؤ, ایسے رہو ویسے رہو تاکہ زیادہ دن تک جیتے رہو. لیکن مومن کی شان, پیغمبر ہم کو یہ تعلیم دیتا ہے نبی اللہ تعالیٰ کا صلی اللہ علیہ وسلم کہ تم ایسے ویسے رہو, زندگی کو بڑھاتے رہو, مگر مرنے کے بعد کی زندگی کا بھی تو خیال رکھو, تاکہ تم واقعی مستقبل اندیش ہو جاؤ، تم کو مرنے کے بعد کا مستقبل بھی تمہارا تابناک ہو. نمبر دو تفسیر کیا ہے؟ لیب لوکم او رو ہم محارم اللہ تعالیٰ شاد ہوں، تاکہ اللہ تم کو آزمائے کہ تم میں سے کون مبارک اور خوش نصیب وہ میرے وہ بندے ہیں اور شریف وہ بندے ہیں جو حرام سے اپنے کو روکتے ہیں. اور رام ہے بہت بچنے والا، سب اس میں تفسیر ہے، چونکہ اللہ کے کلام کے متن میں اس میں تفسیر ہے. یہ اب لوگ تم ائو کم آسن ہو، آسن اس میں تفسیر ہے نہیں، تو قرآن پاک کے لفظ احسن کی سرور عالم صلی اللہ تعالیٰ علیہ وسلم نے اس میں تفسیر کی، تفسیر بھی اس میں تفسیر سے کی ہے. یہ اب لوگ تم ائو کم آسن ہو، ملا یہ کلام اللہ کا اور رسول اللہ صلی اللہ علیہ وسلم کی شرح تفسیر ہو رہی ہے اس میں تفسیر سے. پہلا کیا ہے؟ اتم، سب سے بڑا عقل مند کون ہے اور سب سے بڑا بیوقوف کون ہے، اس کا قضیاس کر دو. اور سب سے بڑا اورا، اورا اس میں تفسیر ہے، اورا او مانے ورا یراو، اورا اسی سے حرام سے بچنے والا پرہیزگار، اللہ کی حرام باتوں سے کون سب سے زیادہ بچنے والا ہے. احسن کی تفسیر، تفسیر احسن کی تفسیر، اس میں تفسیر کی تفسیر، اس میں تفسیر تفسیر سے ہو رہی ہے، کہیں سے بدل نہیں دیا سرور عالم صلی اللہ علیہ وسلم. جو تفسیر ہو گئی نا کہ حرام سے بچنے والا کون سب سے زیادہ ہے، اللہ اب لوگوں کو مائی کو اور محارم اتنا محارم جمع ہے حرام محرم، حرام چیزوں سے، حرام چیزوں سے کون زیادہ میرا بندہ بچنے والا ہے بتاؤ بھائیو، حرام پھر سے بچنا اچھا ہے یا نہیں؟ تو اچھے کام کیوں نہیں کرتے ہو؟ اچھوں کے ساتھ رہنے کا سب سے بڑا مقصد یہ ہے، جب یہاں آؤ تو نیت کر لو کہ آج ایک گناہ چھوڑنا ہے. ہفتے میں یہ مفتی اعظم پاکستان کی تقریر ہے، نانک والے میں بیٹھا تھا، حضرت مفتی اعظم پاکستان نے فرمایا اپنے آواز میں کہ بھائیو ہر ہفتے آتے ہو یہاں، جب یہاں جلسے میں آؤ مجلس میں، دینی مجلسوں میں، تو نیت کر لو کہ آج ایک گناہ چھوڑ دینا ہے، اس کا شکریہ. اس طرح سے ہفتے میں دو، مہینے میں آٹھ، اور بارہ سے چھیانوے، تقریباً چھیانوے گناہ چھوڑ جائیں گے، چار رہ جائے گا سو میں، آخر دن چاروں کی چار اور چھوڑ دو تو سو فیصد فرما بردار ہو جاؤ. اور تیسری تفسیر کیا ہے؟ نیم الحکم آئی حکم اصلاح ہلا اللہ عز و جل، جلنے مت کہو اس کو، بعد لوگ جلنے جلالہ کہتے ہیں، جلنے جلالہ لفظ نہیں ہے، جلالہ تھا ماضی، سب کے ادغام کو ختم کیا گیا، لام کو لام میں ادغام کیا گیا تو جلالہ ہو گیا، جیسے ناشک کا فی شکا تھا، شکا تھا سب کے ادغام کر کے اگر بولو تو شکا ہے، پھر دونوں کاف کو مشدد کو ملا دیا گیا تو شکا ہو گیا، تو جلالہ جلالہ تھا ماضی، اس کو ملا دیا گیا تو جلالہ جلالہ. بولنے میں خیال رکھا کرو کہ معلوم ہو یہ سب سین میں، جلدی جلالوں کہو گے تو سمجھ جائیں گے، لوگ سمجھ جائیں گے. اب کیا سمجھ جائیں گے میں نہیں بتاؤں گا، مگر آپ لوگ سمجھ رہے ہیں تب تو ہنسنا ہے، یہ ہنسنا دلیل ہے، ہزا ہنسا فقط پھنسا، یعنی پتہ چل گیا کہ یہ سمجھ لیں. یہ اب لوگوں آئی حکم ہنس رہو، یہ بھی اس میں تفضیل ہے کہ بہت زیادہ رفتار سبھی معنی رفتار تیز ہے، الا طاعت اللہ عز و جل، جس کو اپنے اللہ تعالیٰ کی فرما برداری کی رفتار بہت ہی تیز، کوشش کرو، ارادہ تو کرو، روز اللہ تعالیٰ سے توفیق تو مانگو اور خوب ارادہ کرو. اب میں آپ سے کہتا ہوں کہ اگر آپ ایک فرض کر لو کہ جہاں بیٹھے ہیں مجمع کہیں ہے اور ایک سانپ نکل آئے، دیکھا آپ نے، میں نے مسجد کا نام نہیں لیا کہ یہاں سانپ نکل آئے، یہ اللہ تعالیٰ مجھے میرے کان میں ابھی آواز آئی کہ مسجد میں سانپ کی بات نہ کرنا. فرض کر لو کہ کوئی مجمع ہے اور وہاں لوگ بیٹھے ہیں، ایک سانپ نکل آیا، تو آپ اس وقت میں ارادہ فرار کا فرمائیں گے یا نہیں؟ یا کہیں گے صاحب کیا کروں، مجبور ہو گیا، سانپ پھنسی ہوا تھا، उसके फन में ऐसे फूल थे कि मैं तो माफ़ हैरत हो गया। उसको देखकर मुझे ये शेर में पड़ रहा था, कौन सा शेर? वो सामने है निजामे हवास बरम है, न आंसू में सकत है न फिलहाल की दम है। नहीं इश्क में दम को तब्दील करना है या तरमीम करना है, ये तो फन है, ये अपना फन है। तो जिस तरह सांप से भागते हो कि सांप ज्यादा से ज्यादा जान ले सकता है, ईमान भी ले सकता, ऐसी शत्रुओं से इनके पास न रहो, भागो वहाँ से जहाँ वसवसा भी आ जाए कि इसके साथ कोई मजा लिया जाए, हराम वहाँ से भागो, भागो भराओ, जागो जगाओ। अपनी जात को जगाने वाला और भागने भगाने वाला बनाओ, नहीं कि खुद उतरा होकर अपनी साख बिगाड़ दो कि फिर तुम नसीहत के काबिल न रहो। इसलिए अल्लाह ताला ने जहाँ दावत अल्लाह की आयत नाज़िल फरमाई, इससे बेहतर दुनिया में कोई गुफ्तगू नहीं है जो बंदे मुझे अल्लाह की तरफ बुला रहे हैं, जो बंदे अल्लाह की तरफ मोहन हसन कौल मिम्मन दाअ इलल्लाह, वही नाज़िल फरमाया वह अमल सालिहा, मगर वो ज़ालिम दाअ इलल्लाह नेक अमल करता, वरना तासीर नहीं रहेगी।
माशाल्लाह,
ये नुक्ता हमारे दादा ने बयान किया हज़रत अली रहमतुल्लाह अलैह ने। वाइजीन जामेन मनसूजा और वाइजीन और दावत इल्लाह वाले इसका ख्याल रखें कि वो खुद भी अमल साले करें, कोई तासीर हो जाए बढ़ जाएगी। एक बुढ़िया के पास एक बुढ़िया ले गई अपने बच्चे को एक बुजुर्ग के पास कि हुजूर ये गुड़ बहुत खाता है। बड़े मियां ने कहा कल सुबह ले आना, एक वीर शाही थी चल कल लाई तो कहा बेटा गुड़ मत खाया करो कम खाया करो। तो बुढ़िया चिल्लाई बेवकूफ थी कि जनाब यही बात क्या कल क्यों नहीं कहा आपने, एक वीर फिर दौड़ाया सुबह, बुजुर्ग ने कहा कल तक मैं भी गुड़ बहुत खा रहा था, पहले मैंने कम किया है कल इसको कहा कम करो। जब हम खुद नाफरमानी में उतरा रहेंगे तो किस मुंह से मनफूजात लिखेंगे, उसकी तासीर क्या होगी, और किस मुंह से तकरीर करेंगे, और किस मुंह से किताब सुनाएंगे, तासीर ज़ाया हो जाएगी। नखल अल्फाज में तासीर नहीं होती जब तक कि दिल में दर्द न हो, खून आरज़ू का दरिया न बह रहा हो, उसकी दबा से अल्लाह ताला दिन फैलाता है। ये तड़प तड़प के जीना लहू आरज़ू के पीना, यही मेरा जाम मीना यही मेरा तूरे सीना, मेरे खून का समंदर जरा देखना समंदर, यही वो अमल है जो कयामत के दिन रंग लाए हैं। जब अल्लाह पूछेगा क्या लाए हो, अगर रोजा ला कहते हो नमाज तो उसमें फीडबैक निकल आएगी कि तुमने रोजा तो रखा मगर दिखावा किया, झूठ बोले और रोजा अलग किसी को करते थे और हसीनों को ताक झाक करते थे, पेट में रोजा और आंखों में क्या था, और नमाज पेश किया तो दिल हाजिर रहता था या नहीं। लेकिन जो ये रहेगा कि हम अपने दिल में खून आरज़ू का दरिया लाए, हम खून हम समंदर लाए, सारी जिंदगी हमने अपनी हसरतों का खून किया है, अपना दिल तोड़ा है, आपको नाराज नहीं किया, आपके कानून के बेवकूफ की बेहरमती नहीं की, हमने आपके कानून का एहतराम किया है, अपना दिल को शिकस्ता किया है, खून आरज़ू किया है, शिकस्त आरज़ू करके टूटा दिल लाया हूँ, मगर इस टूटे दिल में खून का समंदर भी लाया हूँ, फिर देखना इंशाल्लाह क्या इनाम मिलता है। सुल्तान इब्राहिम इब्न आदम के साथ इंशाल्लाह उठाएगा वो, क्योंकि उन्होंने सल्तनत बढ़ दी है और इस बंदे ने मिस्कीन है मगर उन आरज़ुओं का खून किया है जो मुतबादिल सल्तनत बरफ थी, जो सल्तनत बरफ की मुतबादिल थी, ऐसे हसीनों से नजर बचाया सर पे नजर किया करके तो देखो कितना कहाँ से कहाँ पहुँचते हो, भूल जाओगे जब मौला को कहोगे तो सत्वनों जहान भूल कहाँ क्या चीज रहती है। मगर क्या करें हम सवाए रास्ता तो दिखाते हैं मगर हम कंधे पर बैठा कर नहीं ले जा सकते, तुझको मुर्शिद ले चलेगा दोष पर, ये तेरा रहरो ख्याले खाम, राह पर तो बस बता देता है राह, राह चलना राहरों का काम है, खून आरज़ू करना मेरे खून आरज़ू से तुम्हारा खून आरज़ू हो जाएगा। बोलो भाई मैं पूरी से कहता हूँ कि ज़ालिम खून आरज़ू कर ले और अल्लाह को नाराज मत कर, और वो ज़ालिम मेरी गैबूबत में हसीनों को देख रहा हो तो मेरा खून आरज़ू पीर का खून आरज़ू मुरीद के लिए काम आ सकता है, अगर वो खून आरज़ू नहीं करता वो आरज़ू हराम बरामद करता है। बताइए आप, एक पीर ने कहा इतिहास से उस देहाती ने पूछा कि पीर ने पीर क्यों इतना दुबला तंग हो गया है, ये सहारनपुर की बोली थी। तो पीर ने कहा कि हम दुबला नहीं क्यों नहीं होंगे, तेरी जगह नमाज पढ़ते हैं, रोजा भी रखते हैं और पूरे शराब पर भी चलेंगे, जो बाल से बारीक तलवार से तेज है। उस देहाती ने कहा अरे पीर तो बड़ा अच्छा है, चल तुझको एक खेत देता हूँ अपना जिसमें धान बहुत होता है, पानी भरा हुआ था, मेरे पचली होती थी देहात में, ये शहरी पीर था, छोटी सी पगडंडी और छोटी सी जो एक फुट की दो खेतों के दरमियान में रास्ता होता है, कभी शहर चला नहीं था, बस पैर फिसल गया और दो फीट पानी में धान के खेत में गिर गया, जो खेत फिसला था उसको जब गिर गया तो उसने एक लात उसके कीकर पर और मारा। मस्जिद है मुहर्रम बनाता हूँ, अरबी में बोलना चे और नहीं बोलूंगा मस्जिद। उसने उसके कीकर पर एक लात और मारा और कहा तुमने वादा किया था कि हम पुरसरात पर चलेंगे, बाघ से मारी तलवार से तेज, ये एक फुट की मेहनत पर नहीं चला गया तुझसे, झूठा कहकर ना लाए न खेल दूंगा न कुछ को, यही लात ले जाता हूँ अपने साथ। आखिर में अल्लाह सुभान व तआला ने फरमाया लियबलुवकुम अय्युकुम अहसनु अमला की तीन तफसीरों के बाद अब अख्तर पेश कर रहा है वहुवल अज़ीज़ुल ग़फ़ूर, और अल्लाह ताला अज़ीज़ माने अल-क़ादिर अला कुल्ली शय, जो हर शय पर क़ादिर हो, वला युजिदुहु शैउन फी इस्तेमाल कुदरतिही, और अल्लाह ताला को अपने कुदरत के इस्तेमाल करने में सारा आलम कोई मुज़ाहमत न कर सकता हो, रुकावट न डाल सकता हो। अल्लाह ताला हम सबको अपना वली बनाने का इरादा करता है तो फिर हमारा नफ्स शैतान भी कुछ नहीं बिगाड़ सकता, मगर कुछ है अल्लाह कितना चाहता है हमारी हिम्मतों को, शिकस्त आरज़ू का तमाशा देखता है, उनको इसी में मजा आता है, कुछ दिन आप शिकस्त आरज़ू दिखाएं फिर खुद अल्लाह ताला उठाएगा आपको अपनी रहमत की गोद में। क्या किया जाए, वो करीम मालिक टूटा ही दिल खरीदता है, साबुत दिल नहीं खरीदता। जब 10-20 दफे नाफरमानियों से बचने के लिए खून आरज़ू और शिकस्त दिल करोगे तो टूटे हुए दिल को अल्लाह खरीद लेगा और अपना घर बना लेगा। उसकी तकी उस्मानी का शेर है दर्द दिल दे के मुझे उसने ये इरशाद किया, दर्द दिल दे के मुझे उसने ये इरशाद किया, हम उसी घर में रहेंगे जिसे बर्बाद किया। तो हराम आरज़ू को बर्बाद करके देखो और आबाद कर चुके हो बारह हराम आरज़ू पर अमल करके, मुंह पिटा चुके हो, जिल्लत खार उठा चुके हो, मंजर्रबल मुजर्रब जो इस आजमाए इस नफ्स दुश्मन को बारह आजमा चुका है वो जितना ही आजमाएगा हलत यही नदामा, इसकी नदामत में इजाफा ही होता रहेगा। आजमाए हुए को दोबारा मत आजमाओ। तो अल्लाह आलूसी सैयद महमूद बगदादी रहमतुल्लाह अलैह फरमाते हैं वह हुआ अज़ीज़ुल ग़फ़ूर, जबरदस्त ताकत वाला, तर्जुमा खानवी हकीम उल उम्मत का तर्जुमा है, जबरदस्त ताकत वाला। अल्लाह आलूसी फरमाते हैं अल क़ादिर अला कुल्ली शय, और मुल्ला निसारी फरमाते हैं अल क़ादिर अला कुल्ली शय वला युज़िज़ुहु शैउन फी इस्तेमाल कुदरतिही, क्या मतलब, जबरदस्त ताकत है और इस्तेमाल ताकत में कोई मुजाहमत नहीं कर सकता, और गफूर है बहुत बख्शने वाला है। एक इल्मी अजीम इल्मी मोती पेश किया नमानुषी ने कि गफूर को बाद में नाजिल किया, जबरदस्त ताकत को पहले नाजिल फरमाया, अजीज और गफूर की तरतीब में अजीज क्यों मुकदम है गफूर पर, ताकि कयामत तक मेरे बंदों के कान खड़े हो जाए कि मैं बहुत जबरदस्त ताकत वाला हूँ, जो अजाब चाहूँ तुमको दे सकता हूँ, मगर अजीम शान ताकत अजाब और ताकत इंतकाम रखते हुए तुमको जो माफ कर रहा हूँ तो मेरी सिफत मफरत के जहूर पर शुक्रिया अदा करो, क्योंकि कमजोर आदमी की माफी को देने को आदमी अहमियत नहीं देता। एक आदमी कसाई पर लेटा है, बारिश गिर गया, सांस का मर्ज है, उठ के खड़ा नहीं हो सकता, वो किसी कहते मैं माफ करता हूँ, उसकी माफी की कदर नहीं। लोमड़ी बंदर कहते जाओ भड़िया माफ माफ कर दिया, आइंदा इधर रुकना करना जंगल में, लेकिन शेर कह दे बोलाता हुआ कि आज आपने बेवसूली की, उसूल सयाहत के खिलाफ काम किया आपने, आप इस काबिल नहीं है कि आप मेरे जनाकिल में कदम रखें, जंगल की जमा जनाकिल, अरे मस्जिद की जमा जब मसाजिद है तो जंगल की जमा चला के क्यों होगी और मंगल की जमा मना के होगी और बंदर की जमा बनाते तो शेर अगर माफ करे तो ज्यादा कदर हो या नहीं। मोहम्मद अली के लिए माफ कर दे ऐसा जाओ आज बॉक्सिंग नहीं मारते तुम लोग आइंदा को साफी मत करना नहीं शाम वरना मेरा एक बॉक्सिंग मगज निकाल देता है। तो अल्लाह ताला ने गफूर की सिफत को बाद में नाजिल किया कि दुनिया वालों मैं जबरदस्त ताकत वाला हूँ तुम्हारी सारी चौखड़ी भुला दूंगा अगर इंतकाम दूंगा तुम मुझे फरामोश करने की मुसलसल मेरी कुदरत इंतकाम और कुदरत आजाद को चैलेंज मत करो अपनी बेहयाई और बेगैरती से और शरत मंदाना कदम मत उठाओ वरना जिस दिन मैं इरादा करूंगा इंतकाम लेने का तो पता चल जाएगा तुम कितने जरिए बारहा तुमने मेरे कुदरत इंतकाम को चैलेंज किया अपनी खबासत तबा से बात नहीं आते जबकि हमने तुम्हारे जोग्राफिये बदल दिए। बाघ की सफेदी भी हमें नसीहत करती जब पहला बाघ हजरत इब्राहिम अलैहिस्सलाम का पहला बाघ सफेद हुआ तो उन्होंने अल्लाह ताला से पूछा कि माँ हजा या रबी है मेरे पालने वाले ये मेरी दादी सफेद क्यों हो रही है। जवाब आया हजा वखार होगा इतना ये तुमको वखार और इज्जत दे रहा हूँ तो सफेद दादी अल्लाह को इज्जत दे और तुम बेइज्जती का काम करते हो। तो कितना बड़ा इब्न अजीम है कि सिफत गफूर की कदर कर लो वरना मेरा मेरी कुदरत भी बहुत है।
अल्लाह
तो अजीज और गफूर का तकदीम और ताखिर का राज तफ़सीर रहमानी ने जो लिखा है किताबों में 15 जिल्दों में अरबी जबान में शरा है अल्लामा अनवर शाह कश्मीरी रहमतुल्लाह अलैह फरमाते थे कि कायनात में अरबी जबान में इससे बड़ी कोई तफसीर नहीं है जिससे अख्तर ने मुताला करके आपको पेश किया है। मैंने आपको कभी पकाई की चीज पेश की और ये भी अल्लाह ताला का करम है कि बहुत पुराना मुताला है अब तो ताकत से मुताला भी नहीं मगर अल्लाह ताला का करम है कि वो मेरे हाफिज़े में उसको याद दिला देता है। वाखर दवाना अलहमदुल्ला रबी आलमी कुछ दिल पर चोट लगी कि नहीं बोलो भाइयों कहता हूँ मस्जिद में बैठे हो अभी अगर कैसर खुदा पैदा कर दे बोलो बड़े बड़े पहलवान सारी गुनाह की जिंदगी को फरामोश भूल जाते हैं हर वक्त खौफ मौत नहीं तो अल्लाह के सुख से ये हर फायदा मत उठाओ अल्लाह के लिए कुछ शर्म हया पैदा करो अगर शर्म हया हो चुके हो तो खुदा ताला से फरियाद करो कि गुनाहों से मैं बेहया हो गया हूँ अपनी खजाने हया से इस फासिकुल हया को दोबारा फिर हमें हया दे दी फासिकुल हया बताओ अब ये अल्लाह ताला हम दुआ करो अल्लाह इनको अच्छा कर दे और हमको हमारे बच्चों को घर वालों को और आप सबको और आपके घर वालों को और खवातीन और उनके सब घर वालों को और हाजरीन और कायदीन को और हाजरात और गायबात को भी सारे आलम के लिए अल्लाह सबको कैंसर से बचा और खाली जो लकवा जुल्ला खतरनाक बीमारियों से बचा और हम सबको जल्द अपनी सूरत से और सीरत से अल्लाह अपने प्यार के काबिल बनाना सूरत भी हमें ऐसी दे जो आपके प्यार के काबिल और सीरत भी ऐसी दे न हम तन्हाई में आपको न नाराज करें और न मजमे में नाराज करें न सड़कों पर न मस्जिदों में न खानखाहों के हुजरों में जमीन आपकी है आसमान आपका है हमें अपने आदाब बंदगी पर हर वक्त अपने आदाब बंदगी के हदूद में रखना मैं आपके आदाब बंदगी के हदूद से खुरूज नहीं चाहता हूँ। अल्लाह हम वक्त न लेना तो हर वक्त का सल्लल्लाहु अलैहि वसल्लम
الحمد لله وكفى وسلام على عباده الذين اصطفى ما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اتقوا الله وكونوا مع الصادقين وقال تعالى والذين جاهدوا فينا لنهدينهم سبلنا وإن الله لمع المحسنين جو مضمون آج کل چل رہا ہے کہ سات قسم کے لوگ ہوں گے جن کو اللہ سبحانہ و تعالیٰ عرش کا سایہ نصیب فرمائے گا, اور جس کو عرش کا سایہ نصیب ہوگا وہ بے حساب بخشا جائے گا, کیونکہ جہاں حساب ہوگا وہاں سایہ نہیں ہوگا. اور جب اللہ تعالیٰ سائے میں بلا رہے ہیں تو یہی دلیل ہے کہ بے حساب بخشنا چاہتے ہیں. کوئی کریم اپنے گھر میں پناہ دے اور پھر وہ اس کو پناہ دے کر اور پھر اسے مصیبت میں مبتلا کر دے, دنیا میں ایسے کریموں سے بعید ہے. تو اللہ تعالیٰ سے بھی یہ بعید ہے کہ جس کو عرش کا سایہ عطا فرمائے اور اس کو پھر عذاب میں مبتلا فرمائے بے حساب بخشنے کے. اور وہ سات قسم کے لوگ انشاءاللہ آہستہ آہستہ میں بیان کر رہا ہوں, جس میں سے تین نمبر بیان کر چکا ہوں. نمبر ایک, امام عادل, جو خلیفہ ہو بادشاہ ہو اور اپنی مملکت میں رعایا میں عدل اور انصاف کرتا ہو. اس میں میں نے عرض کیا تھا کہ بعض لوگ کہیں گے کہ ہم تو بادشاہت بہت خواب میں بھی نظر نہیں آ رہا, ہم کیسے امام عادل بن کر عرش الٰہی کا سایہ لے سکتے ہیں. بادشاہت تو خواب میں بھی نظر نہیں آ رہی. اس طرح میں نے عرض کیا تھا کہ اگر ہم اپنے 5 فٹ 6 فٹ کی جو مملکت و سلطنت ہے جسم کی, ہم اس پر عدل قائم کر دیں, یعنی آنکھوں سے بد نظری نہ کریں, تو آنکھ کے صوبے میں عدل قائم ہو گیا. کانوں میں گانا سننے کی ڈیمانڈ کو پورا نہ کریں تو گیا کان کے صوبے میں عدل قائم ہو گیا. دل میں گندے خیالات قصدن لا کر حرام مزہ نہ لیں تو دل کے اندر بھی وفاق اور سینٹرل گورنمنٹ میں بھی عدل قائم ہو گیا. اسی طرح سے سر سے پیر تک ہر اعضا کو اپنی اللہ پاک کی نافرمانی سے جو بچا لے تو ہر مومن امام عادل ہو گیا. کیونکہ قلب اس کا سینٹرل گورنمنٹ, وفاق, راجدھانی اور مرکز ہے. اس نے دل کسی اللہ والے کی صحبت سے زبردست طاقت الوفاقیہ حاصل کر لی, جس سے اس کا وفاق تگڑا ہو گیا. پھر وہ صوبے میں عدل اور اللہ کی مرضی پر اپنے ہر صوبے میں عدل قائم رکھتا ہے, اور اللہ تعالیٰ کی نافرمانی سے حرام لذت کو ایٹھنے کی غیر شریفانہ حرکت سے اس کو اللہ تعالیٰ حیا اور غیرت و طہارت قلبیہ بھی عطا فرماتے ہیں اور حفاظت قالبیہ بھی نصیب فرماتے ہیں. یعنی اسے حیا آتی ہے کہ میں جس اللہ کا رزق کھاتا ہوں ان کا رزق کھا کر بھی اس روز آنکھ کی روشنی کو غلط استعمال کروں, کسی کی بہو بیٹی کو, بہن کو, خالہ کو دیکھوں, یا کسی لڑکے کو جس کے ابھی داڑھی موچھ آئی یا ہلکی آئی. سارے اعضا پر اللہ تعالیٰ اس کو پھر حیا عطا فرماتے ہیں, اور بے حیائی و غیر شریفانہ زندگی سے اس کو نجات عطا فرماتے ہیں, اور اللہ تعالیٰ اس کے قلب کو ایسا مزہ عطا فرماتے ہیں, جسم کے ہر اعضا کو فرما بردار بنا کر نافرمانی کی حرام لذتوں سے بچا کر وہ اپنے قلب میں مولا کو پا کر اس قدر لطف پاتا ہے کہ لذتیں دو جہاں کو بھول جاتا ہے. کیونکہ خالق دونوں جہان سے مجھ کو تمہارے ذکر سے لذتیں دو جہاں ملی, اور لذتیں دو جہاں ملی مجھ کو تمہارے ذکر سے, اور مجھ کو تمہارے ذکر سے لذتیں دو جہاں ملی. لیکن میں یہ عرض کرتا ہوں کہ دونوں جہان کی لذت سے زیادہ ملے گی اللہ کے نام کی لذت. جس پر اختر کا شعر ہے جو بار بار آپ سنتے ہیں, وہ شاہ دو جہاں جس دل میں آئے مزے دونوں جہاں سے بڑھ کے پائے. تھوڑا سا اوپر
مزے دونوں جہاں سے بڑھ کے پائے. اللہ کے نام کی لذت بے مثل ہے, غیر فانی ہے, غیر محدود ہے. جب اللہ کے نام سے لذت قلب کو ملے گی تو فانی لذتیں, محدود لذتیں نگاہوں سے گر جائیں گی. آپ دنیا میں دیکھ لیجئے کہ سورج کے ساتھ رہنے والا پھر وہ ستاروں سے دھوکہ نہیں کھاتا. اسی لیے جو سیارہ سورج سے قریب ہے عطارد نام ہے اس کا, عین تا الف را دال عطارد. اس وہاں اللہ نے ایک چاند بھی نہیں دیا. سائنسداں کہتے ہیں کہ اللہ تعالیٰ نے عطارد سیارہ کو چاند ایک بھی نہیں دیا, کیونکہ وہ چاند کی گزر نہیں, وہاں ہر وقت سورج کی لائٹ سے بے پناہ روشن رہتا ہے. اگر چاند دیا بھی جائے تو اس کی روشنی کا ظہور نہیں ہوگا, نظر ہی نہیں آئے گا. تو جن کے قلب خالق آفتاب سے وابستہ ہوتے ہیں, سورج کے پیدا کرنے والے سے وابستہ ہیں, اور ہم نشین ہیں اپنے مولا کریم کے